सधैं हिँड्ने बाटोहरू मोड्नु पर्छ भन्दिन म, दिएका यी साथहरू छोड्नु पर्छ भन्दिन म, सधैं हिँड्ने बाटोहरू मोड्नु पर्छ भन्दिन म, दिएका यी साथहरू छोड्नु पर्छ भन्दिन म, मलाई माया गर्न तिमीले अर्को नाता तोड्नु पर्छ भने, मलाई माया गर्न तिमीले अर्को नाता तोड्नु पर्छ भने, जबरजस्ती साइनो यहाँ जोड्नु पर्छ भन्दिन म, जबरजस्ती साइनो यहाँ जोड्नु पर्छ भन्दिन म। साँच्चै जिन्दगीमा कहिलेकाहीँ एकातिर भइरहेको सम्बन्धलाई तोडेर अर्कोतिर जोडिनुपर्ने हुन्छ र जोडेको सम्बन्धलाई फेरि तोड्नुपर्ने हुन्छ। यस्तो बाध्यता व्यवस्था आइदिन्छ जीवनमा, कहिलेकाहीँ नसोचेको नसम्झेको अनि नकल्पेको कुरा भइदिन्छ जीवनमा। साँच्चै मान्छे सबैभन्दा चेतनशील प्राणी हो, र पनि कहिलेकाहीँ मान्छेबाटै जानी नजानी भूलहरू गल्तीहरू भइरहेका हुन्छन्। कहिले त सानो गल्तीले पनि ठूलो क्षति हुन सक्छ। एउटा सियो सानो हुन्छ तर त्यसले दिने पीडा कति ठूलो हुन्छ, भयानक हुन्छ। त्यसैले गल्ती गल्ती नै हो, सानो होस् चाहे ठूलो होस्। त्यसैले कहिले पनि गल्ती नगरौँ र सबैको भलो हुने काम गरौँ। खैर, कार्यक्रम सङ्गीत सरगम सुनेर बस्नुभएको तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत तथा नमस्कार व्यक्त गर्न चाहन्छु, तथा स्वदेश विदेश चारैतिर छरिएर रहनुभएको तपाईँ सम्पूर्ण आत्मीय मनहरूलाई आज पनि दिल खोलेर नै सुस्वागतम छ। सर्जक र स्रष्टाहरूप्रति समर्पित साहित्यमा आधारित रेडियो कार्यक्रम सङ्गीत सरगम जो आउने गर्दछ हरेक हप्ताको बिहिबार राति सवा नौ बजेपछि करिब करिब दस बजेसम्म। यो आवाज लुकराज विश्वकर्माको हो र यो आवाजलाई तपाईँको माझसम्म पुर्याउने काम आत्मीय मित्र गौरी शङ्कर चौधरीले गरिरहनु भएको छ। मनदेखि मनसम्मको कुरा गर्ने रेडियो कार्यक्रमले अलिकति हौसला र प्रेरणा दिने काम पनि गर्दछ, र आजको यस अङ्कमा हामीले तपाईँको माझमा एकजना विदेशी सर्जकको बारेमा जानकारी दिने कोसिस गर्नेछौँ। कार्यक्रम सङ्गीत सरगमको पहिलो सेगमेन्ट स्रष्टा इन्फर्मेसन सेगमेन्ट अन्तर्गत हामीले कहिलेकाहीँ विदेशी सर्जक र स्रष्टाको जानकारी पनि प्रस्तुत गर्ने गर्दछौँ, र यस सेगमेन्ट अन्तर्गत हामीले अघिल्लो एपिसोडहरूमा नेपाली सर्जक र स्रष्टाहरूको जानकारी मात्रै प्रस्तुत गर्दै आइरहेका थियौँ। तर आजको यो दिनमा हामी विदेशी सर्जक र स्रष्टाको यो को पनि सम्मान गर्नुपर्छ भन्ने हेतुले आजको यो दिनमा हामी नेपाली भन्दा पनि बाहिरी अथवा भनौ अंग्रेजी नेपाल अथवा अंग्रेजी ग्रेट पोइट विलियम शेक्सपियरको बारेमा तपाईको माझमा विभिन्न जानकारीहरू प्रस्तुत गर्न गइरहेका छौँ। यसमा हामी धेरैभन्दा धेरै जानकारी दिन नसके पनि केही संक्षिप्त रूपमा भने उहाँको बारेमा तपाईँको माझमा विभिन्न जानकारीहरू अवश्य पनि प्रस्तुत गर्नेछौँ। हजुर, आजको यस श्रेष्ठ इन्फर्मेसन सेगमेन्ट अन्तर्गत आज हामीले सम्झिएका छौँ विलियम शेक्सपियरलाई, जो यिनी अङ्ग्रेजी ग्रेट पोइटका रूपमा चिर परिचित छन् र यो नाम सम्भवतः नचिन्ने कमै होला। निकै नै यो उत्कृष्ट नाम हो विलियम शेक्सपियर, र विलियम शेक्सपियर अत्यन्त उच्च कोटिको सृजना गर्ने प्रतिभाशाली व्यक्ति थिए। उनमा कलाकारितातिर पनि सहज अथवा भनौँ सामान्य ज्ञान पनि थियो। उनलाई यस्तो लाग्छ प्रकृतिले नै वरदान दिएको भन्नुपर्छ। निकै नै राम्रो मन छुने कथा, कविता, उपन्यास, नाटक लेख्ने खुबी उनमा थियो। निकै एकैछिनमा पनि उनीमा एकदमै राम्रो काल्पनिक गर्ने एउटा थियो, सृजना गर्ने क्षमता थियो। उनको रचना अङ्ग्रेजी जातिको लागि मात्र गौरवको कुरा नभई विश्व वाङ्मयको लागि पनि यो अमर विभूतिको रूपमा परिचित छ। वास्तवमा उनको जन्म सन् 1564 अप्रिल 26 स्ट्रेट फोर्ड वेस्ट मिडल्यान्ड इङ्ल्यान्डमा भएको थियो। उनको अङ्ग्रेजी ग्रेट पोइट नाटक उनको अङ्ग्रेजी ग्रेट पोइट नाटककार तथा अभिनेता पनि थिए। शेक्सपियरको कल्पना जति प्रखर थियो त्यति नै गम्भीर उनको जीवनको अनुभव पनि थियो। उनको नाटक कविता पढिरहँदा जति आनन्द आउँछ, जति आनन्दको अनुभूति मिल्छ मानिसलाई, त्यहाँबाट हामी त्यति नै गम्भीर जीवन दर्शन पनि प्राप्त गर्न सक्छौँ। विश्व साहित्यको इतिहासमा शेक्सपियर जस्तो कवि हामी विरलै रूपमा पाउन सक्छौँ। विलियम शेक्सपियर जोन शेक्सपियर र मेरी आर्डेनका जेठा पुत्र तथा तेस्रा सन्तानको रूपमा जन्मिएका थिए। उनको शिक्षा स्थानीय फ्री ग्रामर स्कुलमा भएको थियो। उनको घरको आर्थिक कठिनाइका कारण उनले 20 पढाइलाई छोड्नु पर्यो। पाठशाला छोडेर सानो तिनो जबमा उनी लागेका थिए। र उनको विवाह सन् 1582 एन हैदरवासँग भएको थियो र उनका 3 बच्चा बच्चीहरू पनि थिए, सुसन्ना हल, हमनेट शेक्सपियर र जुडिथ क्युट क्युन्ने उनका चाहिँ बच्चा बच्चीहरू हुन्। उनी जीविका उपार्जनका लागि, जीविका चलाउनका लागि अथवा कामको सिलसिलामा उनी लन्डन पुगेका थिए। सुरु सुरुमा उनले एक रङ्गशालामा सानो नोकरी पाए र त्यही काम गरे र केही समय पश्चात त्यस कम्पनीको सदस्य भए र लन्डनको प्रमुख रङ्गशालामा समय समयमा अभिनयमा पनि भाग लिन थाले। यसरी उनले आफ्नो जीवनलाई अगाडि बढाए, आफ्नो कलाकारिता प्लस आफ्नो साहित्यलाई पनि अगाडि बढाउँदै लगभग 11 वर्षको अन्तरालमा सन् 1596 पुनः घर फर्के र त्यस समय पश्चात उनले परिवारलाई आर्थिक सुदृढ बनाए र अथवा भनौँ सम्पन्नशाली बनाए र यसरी उनले कलाकारिता र साहित्यलाई अगाडि बढाउँदै विश्वमाझमा आफ्नो नामलाई ख्याति बनाउन सफल भए। उनले 3 धारमा आफ्ना रचना प्रकाशित गरेका छन्, सुखान्त, दुखान्त, रोमान्टिक अथवा ट्रेजेडी, रोमान्स र कमेडी गरी 3 धारमा उनले लेखेका छन्। तर यिनको अधिकांश रचनाहरू भने दुखान्त रहेका छन्। विश्व प्रसिद्ध दुखान्त नाटक हमलेट, ओठेलो, किङ लियर र मेकबेथ, यसै गरी उनका चर्चित कृतिहरू रोमियो जुलियट, लैला मजनू आदि रहेका छन्। यसरी कला साहित्यको संसारमा रुमलिँदै यिनी महान कवि ग्रेट पोइटको मृत्यु भने सन् 1616 अप्रिल 23 इङ्ल्यान्डमै भएको थियो। हजुर, यतिन्जेल हामीले तपाईँको माझमा विलियम शेक्सपियरका बारेमा तपाईँको माझमा विभिन्न जानकारीहरू प्रस्तुत गऱ्यौँ, जुन यिनी निकै नै अङ्ग्रेजी विश्व प्रसिद्ध पोइट अथवा अङ्ग्रेजी ग्रेट पोइटका रूपमा लिने गरिन्छ र निकै नै यिनका सान्दर्भिक भनाइहरू पनि छन्, मनसुने भनाइहरू पनि छन्, महत्त्वपूर्ण भनाइहरू पनि छन्। यिनै धेरै भनाइहरू उनका रहेका छन् र तिनै भनाइहरूमध्येबाट केही 10 भनाइहरू तपाईँको माझमा प्रस्तुत गर्दैछु। विलियम सेक्सपियरका 10 महत्त्वपूर्ण भनाइहरू तपाईँको माझमा म जोड्दैछु। पहिलो भनाइ यस्तो छ, सबैलाई प्रेम गर, थोरैलाई विश्वास गर, कसैलाई पनि हानि नगर। हजुर, यो पहिलो भनाइ हो। र दोस्रो भनाइ यस्तो छ, कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन्। कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन्। अब तेस्रो भनाइलाई अगाडि बढाउँछु, निर्भीक व्यक्तिले ख्यातिको शिखर एकै पलमा चुम्न सक्दछ। चौथो भनाइलाई म अगाडि बढाउँछु, यदि सङ्गीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ। अब पाँचौँ भनाइलाई अगाडि बढाउँछु, साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिँडेको छैन। साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिँडेको छैन। छैठौँ भनाइ यस्तो छ, धेरै सुन थोरै बोल। हो, जीवनमा हामीले यस्तै गर्नुपर्छ, धेरै सुन थोरै बोल, अनि मात्रै सफलताको शिखरमा पुग्न सकिन्छ। अब सातौँ भनाइलाई अगाडि बढाउँछु, यहाँ न असल छ न त खराब नै। असल खराब त हाम्रो सोचाइको उपज हो। यो सातौँ भनाइ। र अब आठौँ भनाइ पनि अगाडि बढाउँछु, एउटा रित्तो भाँडोले नै ज्यादा आवाज निकाल्छ। एउटा रित्तो भाँडोले नै ज्यादा आवाज निकाल्छ। अब नौ भनाइलाई अगाडि बढाउँछु, हामी को हौँ यो हामीलाई थाहा छ, तर के हामी के बन्न सक्छौँ यो थाहा छैन। अब अन्तिम तथा दसौँ भनाइ यस्तो छ, प्रेम अन्ध छ। साँच्चै प्रेम अन्ध छ अरे। यो महत्त्वपूर्ण 10 भनाइहरू विलियम सेक्सपियरका हुन्। यिनै भनाइ र यसै विलियम सेक्सपियरको जानकारी सँगसँगै कार्यक्रम सङ्गीत सङ्गममा पालो भएको छ गीतको। यति बेला हामी राख्न चाहन्छौँ तपाईँहरूका लागि स्वरूपराज आचार्यको स्वरमा रहेको माया अन्तै सारा। हजुर, यस गीतपछि यहाँलाई फेरि पनि कार्यक्रम सङ्गीत सरगममा स्वागत छ। अबको यो सेगमेन्टमा हामीले तपाईँको माझमा साहित्य विधालाई उठाएका छौँ र साहित्य विधाबाट गजल मुक्तकहरू तपाईँको माझमा वाचन गर्दै आएका छौँ। र गजल र मुक्तक मात्र नभइकन तपाईँको माझमा हामीले प्रेरक भनाइहरू र उत्कृष्ट प्रेरक प्रसङ्गहरू पनि जोड्ने काम गरि नै रहन्छौँ। र आजको यो दिनमा पनि गजल मुक्तकहरूको साथमा प्रेरक भनाइहरू पनि लिएर हामी उपस्थित भएका छौँ। र यो क्रमलाई म कति पनि ढिला नगरी अगाडि बढाउन चाहन्छु। सबैभन्दा पहिला म गजललाई अगाडि बढाउन चाहन्छु। यो गजल रहेको छ सुषमा नेपाल धादिङ बेसीमा रहनु मित्रको, यो निकै नै मिठो गजल रहेको छ। माया प्रेमको हिसाब किताब मनपर्छ आजकल, म प्रतिको उसको लगाव मनपर्छ आजकल। माया प्रेमको हिसाब किताब मनपर्छ आजकल, म प्रतिको उसको लगाव मनपर्छ आजकल। हिजो फुल कुन काँडा कुन मतलब लाग्थेन, हिजो फुल कुन काँडा कुन मतलब लाग्थेन। किन होला रातो गुलाब मनपर्छ आजकल, म प्रतिको उसको लगाव मनपर्छ आजकल। क्याटिङमा भेट्दा नजरले बात मारिन्थ्यो, क्याटिनमा भेट्दा नजरले बात मारिन्थ्यो। त्यो बेलाको हाम्रो प्रेम प्रभाव मनपर्छ आजकल, किन होला रातो गुलाब मनपर्छ आजकल। हँसाउँछ फकाउँछ के गर्छ खुसी पार्न, हँसाउँछ फकाउँछ के गर्छ खुसी पार्न। म सँगको उसको झुकाव मनपर्छ, त्यो बेलाको हाम्रो प्रेम प्रभाव मनपर्छ आजकल। म सँगको उसको झुकाव मनपर्छ आजकल। दुर्गन्ध छ जुन पिउँदा फाइदा केही भेटिँदैन, दुर्गन्ध छ जुन पिउँदा फाइदा केही भेटिँदैन। तैपनि त त्यही शराब मनपर्छ आजकल, तैपनि त त्यही शराब मनपर्छ आजकल। माया प्रेमको हिसाब किताब मनपर्छ आजकल, म प्रतिको उसको लगाव मनपर्छ आजकल। हजुर, यति बेला मैले उठाएको गजल थियो सुषमा नेपाल धादिङ बेसीमा रहनु मित्रको, गजलकार सुषमा नेपालको यो गजल निकै नै मिठो गजल तपाईँको माझमा उठाए, शृङ्गारिक गजल। र यो गजल सँगसँगै फेरि पनि अर्को गजल तपाईँको माझमा म भाषण गर्न चाहन्छु। खुल्ला आँखाले सपना देख्ने बानी छैन हजुर, किनकि यहाँ परदेशीको जिन्दगानी छैन हजुर। खुल्ला आँखाले सपना देख्ने बानी छैन हजुर, किनकि यहाँ परदेशीको जिन्दगानी छैन हजुर। पराई देशमा किन मेरो मनै रमेको छैन, पराई देशमा किन मेरो मनै रमेको छैन। सायद हुन सक्छ साथमा मेरी सानी छैन हजुर, किन यहाँ परदेशीको जिन्दगानी छैन हजुर। उताबाट बिलौना गर्दै प्रियाले यही भन्दै थिइन्, उताबाट बिलौना गर्दै प्रियाले यही भन्दै थिइन्। खडेरी परियो त्यसैले कुवामा पानी छैन हजुर, सायद हुन सक्छ साथमा मेरी सानी छैन हजुर। शराबी यो मनले अचेल यही निर्णय गरेको छ, शराबी यो मनले अचेल यही निर्णय गरेको छ। शरीरमा हानि छ तर शराबीमा हानि छैन हजुर, खडेरी परियो त्यसैले कुवामा पानी छैन हजुर। आशा गर्छु बुढेसकालमा छोराले सहारा देला, आशा गर्छु बुढेसकालमा छोराले सहारा देला। किनकि ऊ म जस्तो अबुझ अज्ञानी छैन हजुर, किनकि ऊ म जस्तो अबुझ अज्ञानी छैन हजुर। खुल्ला आँखाले सपना देख्ने बानी छैन हजुर, किनकि यहाँ परदेशीको जिन्दगानी छैन हजुर। सुगम समीप गोर्खामा रहनु मित्रको यो गजललाई तपाईँको माझ मैले जोडेको थिएँ। यो परदेशी जीवनमा भोग्नु परेको पीडालाई यस गजलमा उतार्नु भएको थियो, र परदेशी जीवनमा के भोगिरहनु भएको भोग्नुपर्छ भन्ने भाव यसमा देखाइएको छ। आफू घरदेखि टाढा रहँदाखेरि कस्तो खालको पीडाहरू हुन्छ, गाउँघरको सम्झना, देशको सम्झना, स्वदेशको माया, आफन्तको माया कति मनमा खड्किन्छ भन्ने यो भाव यो गजलमा पाइन्छ। र यो गजलपछि तपाईँको माझमा केही मुक्तकहरूलाई अगाडि बढाउनु पूर्व केही प्रेरक भनाइ तपाईँको माझमा जोड्न चाहन्छु। जुन दिन हाम्रो मृत्यु हुन्छ हाम्रो पैसा बैगमा नै रहन्छ, हामी जिउँदो हुँदा लाग्छ हामीसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौँ तब धेरै धन बिना खर्च नै बेचेर जान्छ। एकजना चिनिया बादशाहको मृत्यु भयो, ऊ आफ्नो विधवाको लागि बैगमा $1.9 मिलियन छोडेर गयो। विधवाले जवान नोकरसित विवाह गरिन्। त्यो नोकरले भन्यो, म हमेसा सोच्थेँ कि म आफ्नो मालिकको लागि काम गर्थे, तर अब दिमागमा आयो कि मालिक नै हमेसा मेरो लागि काम गर्थ्यो। यसबाट के सिक्न सकिन्छ भने धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौँ। राम्रो र स्वस्थ शरीरको लागि प्रयास गर्नुहोस्। महँगो फोनको 70% फङ्सन अनुपयोगी रहन्छ, महँगो कारको 70% अथवा 70% गतिको उपयोग हुँदैन, पुरै अलमारी दराजमा 70% कपडा त्यत्तिकै राखिएको हुन्छ, पुरै जिन्दगीको 70% कमाइ अरूको उपयोगको लागि छुट्ने गर्छ। 70% गुणको उपयोग हुँदैन भने 30% गुणको उपयोग कसरी हुन्छ? स्वस्थ भएर पनि निरन्तर चेकअप गर्नुहोस्। प्यास नलागे पनि पानी अधिक पिनुहोस्। हरेक पलमा आफ्नो अहम त्याग्नुहोस्। शक्तिशाली भएर पनि सरल हुनुहोस्। धनी नभएर पनि परिपूर्ण हुनुहोस्। सुन्दर जीवन जिउनुहोस्। काबुमा राख्नुहोस् प्रार्थनाको समयमा आफ्नो दिनलाई काबुमा राख्नुहोस्। खाना खाने समयमा पेटलाई काबुमा राख्नुहोस्। कसैको घर जाँदा आँखालाई काबुमा राख्नुहोस्। कार्यक्रममा जाँदा आफ्नो बोलीलाई काबुमा राख्नुहोस्। अर्काको धन देख्दा लोभलाई भुलिदिनुहोस्। आफ्नो राम्रो कर्मलाई भुलिदिनुहोस्। अर्काको गल्तीलाई भुलिदिनुहोस्। अतीतको तितो स्मरणलाई छोडिदिनुहोस्। अरूलाई तल देखाउन छोडिदिनुहोस्। अर्काको धनमाथि चाहना राख्न छोडिदिनुहोस्। अरूको समृद्धि देखेर जल्न छोडिदिनुहोस्। अर्काको चम्चागिरी गर्न छोडिदिनुहोस्। अनि मात्र तपाईँ जिन्दगीमा अगाडि बढ्न सक्नुहुन्छ, सफल बन्न सक्नुहुन्छ। कार्यक्रम सङ्गीत सरगममा भर्खर मार्फत तपाईँको माझ मैले एक प्रेरक प्रसङ्ग जोडेको थिएँ र यो प्रेरक प्रसङ्गपछि अब केही मुक्तका लहरहरूलाई अगाडि बढाउँछु। हो यहाँ केही न केहीको अभाव नभएको मान्छे देखाऊ। हो यहाँ केही न केहीको अभाव नभएको मान्छे देखाऊ। अनि कोही कसैको नि दबाब नभएको मान्छे देखाऊ। हो यहाँ केही न केहीको अभाव नभएको मान्छे देखाऊ। अनि कोही कसैको नि दबाब नभएको मान्छे देखाऊ। तिमी भन्छौ माया लाएर लास तनाव भो मलाई। तिमी भन्छौ माया लाएर लास तनाव भो मलाई। म भन्छु यो संसारमा तनाव नभएको मान्छे देखाऊ। म भन्छु यो संसारमा तनाव नभएको मान्छे देखाऊ। कुशल रिजाल धादिङ छ सिमले हाल काठमाडौँमा रहनु मित्रको यो मुक्तकलाई तपाईँको माझमा मैले जोडेको थिएँ र यो मुक्तकपछि फेरि पनि अर्को मुक्तकलाई तपाईँको माझमा उठाउन चाहन्छु। सबै भन्छन् धेरै सम्पत्ति चाहिन्छ, मान्छेलाई पैसा नि खै कति चाहिन्छ। सबै भन्छन् धेरै सम्पत्ति चाहिन्छ, मान्छेलाई पैसा नि खै कति चाहिन्छ। कोही सडकमै मस्तले निदाउँछन्, कोही सडकमै मस्तले निदाउँछन्। दरबारमा निदाउन नि ओखती चाहिन्छ, दरबारमा निदाउन ओखती चाहिन्छ। पुष्कर अधिकारी विदुर तिन सेरा नुवाकोटमा रहनु मित्रको यो मुक्तक रहेको थियो। यो मुक्तकपछि फेरि पनि अर्को मुक्तकलाई उठाउँछु। बिर्सेको मान्छेले सम्झेको यो पहिलो पटक हो, बिर्सेको मान्छेले सम्झेको यो पहिलो पटक हो। लाग्छ बगेको खोला फर्केको यो पहिलो पटक हो, बिर्सेको मान्छेले सम्झेको यो पहिलो पटक हो। लाग्छ बगेको खोला फर्केको यो पहिलो पटक हो। हिजो देखेको सपना मलाई फेरि देख्न मन छ, हिजो देखेको सपना मलाई फेरि देख्न मन छ। उनले के छ भनेर सोधेको यो पहिलो पटक हो, उनले के छ भनेर सोधेको यो पहिलो पटक हो। नकुल पौडेल युगिन साहित्य समाज रूपन्देहमा रहनु मित्रको यो मुक्तकलाई तपाईँको माझ मैले जोडेको थिएँ र यो मुक्तकपछि फेरि पनि अर्को मुक्त उठाउँछु। हुनुपर्छ अलि बढी प्यार हुनुपर्छ, हुनुपर्छ अलि बढी प्यार हुनुपर्छ। मेरो कोही छ भन्ने आधार हुनुपर्छ, हुनुपर्छ अलि बढी प्यार हुनुपर्छ। मेरो कोही छ भन्ने आधार हुनुपर्छ। चाहना छैन र बगाइँदैन पनि आँसु, चाहना छैन र बगाइँदैन पनि आँसु। बगिहाले तिमी र मै भागीदार हुनुपर्छ, बगिहाले तिमी र मै भागीदार हुनुपर्छ। पोखरेल पुष्कर सहयात्री अर्घाखाँसी पर्ण्या हाल राजधानी काठमाडौँमा रहनु मित्रको यो मुक्तक थियो र यसै मुक्तक सँगसँगै फेरि पनि कार्यक्रममा पालो रहेको छ गीतको कार्यक्रम सङ्गीत सर्गमा। अझ पनि हामीसँग धेरै गजल मुक्तक र केही प्रेरक भनाइहरू बाँकी नै छन्। त्यो सुन्नको लागि कार्यक्रम सङ्गीत सरगम सुन्दै गर्नुहोला। यति बेला भने कार्यक्रममा पालो गीतको छ। हजुर, यस गीतपछि फेरि पनि स्वागत छ कार्यक्रम सङ्गीत सरगममा। सुनिरहनु भएको छ रेडियो गुरुबाबा एफएम 106.4 मेगाहर्ज र www.gurubabaefm.org.gov/ पनि प्रसारण भइरहेको छ अनलाइनमा पनि। र जो कार्यक्रम आउने गर्दछ हरेक हप्ताको बिहिबार राति सुवा 9 बजेपछि करिब करिब 10 बजीसम्म, र यस कार्यक्रमलाई यहाँहरूले पाइप पर्ने समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। डाउनलोड गर्नको लागि chisapaninepal.blogspot.com यस ब्लगमा गएर पनि हाले कार्यक्रमलाई सहजै डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। र यति बेला भने तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँको बारे मलाई सोच्न मन लाग्यो, सोध्न मन लाग्यो। आशा छ, विश्वास छ, तपाईँ जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि खुसी हुनुहुन्छ, सुखी हुनुहुन्छ भन्ने। र यही विश्वास मनभरि सङ्गाल्दै फेरि पनि साहित्यिक सृजनाहरूको क्रमलाई अगाडि बढाउन चाहन्छु। नछुट्टिने बाचा कसम खाएर नि हुन्न रहेछ, नछुट्टिने बाचा कसम खाएर नि हुन्न रहेछ, भाग्यमा नै छैन भने चाहेर नि हुन्न रहेछ। नछुट्टिने बाचा कसम खाएर नि हुन्न रहेछ, भाग्यमा नै छैन भने चाहेर नि हुन्न रहेछ। जब कोही आफ्नो लागि बनेको नै हुन्न भने, जब कोही आफ्नो लागि बनेको नै हुन्न भने, देवी देवता भाग्दै मन्दिर धाएर नि हुन्न रहेछ, भाग्यमा नै छैन भने चाहेर नि हुन्न रहेछ। जति सपना सजाए नि, जति सपना सजाए नि हुन्छ त्यही जे लेखेछ, जति सपना सजाए नि हुन्छ त्यही जे लेखेछ, उनकै नामको प्रेम गजल गाएर नि हुन्न रहेछ, देवी देवता भाग्दै मन्दिर धाएर नि हुन्न रहेछ। सम्झिएर विगतलाई आँखी रुँदै बाँच्नु परे, सम्झिएर विगतलाई आखिर रुँदै बाँच्नु परे, दुई चार दिनलाई ओठमा आँसु छाएर नि हुन्न रहेछ। नछुट्टिने बाचा कसम खाएर नि हुन्न रहेछ, भाग्यमा नै छैन भने चाहेर नि हुन्न रहेछ। हजुर, यति बेला मैले उठाएको गजल थियो करण घिमिरे हाल दुबईमा रहने मित्रको, यो निकै नै मिठो मन छुने गजल तपाईँको माझ मैले वाचन गरेको थिएँ। र यसै गजल पछि फेरि पनि अर्को गजललाई पनि तपाईँको माझमा म जोड्न चाहन्छु। मेरो एक्लो जीवनमा भर परेर आए हुन्छ, मेरै मुटुमा बास बस्ने गरेर आए हुन्छ, मेरो एक्लो जीवनमा भर परेर आए हुन्छ, मेरै मुटुमा बास बस्ने गरेर आए हुन्छ, हिजो धेरैले पछ्याउँदै थिए तर आज एक्लै छ मेरो संसार सरेर आए हुन्छ मेरे मुटुमा बास बस्ने गरेर आए हुन्छ भन के पुरा गर्नुपर्ने हो मैले गर्छु भन के पुरा गर्नुपर्ने हो मैले गर्छु मुटु भरि सपना भरेर आए हुन्छ एक्लै छ मेरो संसार सरेर आए हुन्छ कहाँ छौ कुन ठाउँमा छौ भन मायालु ढिलो चाँडो मटरमा चढेर आए हुन्छ मुटु भरि सपना भरेर आए हुन्छ मेरो देशमा छौ कि बिरानो देशमा छौ जहाजको टिकट पठाउँछु उडेर आए हुन्छ मेरो एक्लो जीवनमा भर परेर आए हुन्छ मेरो मुटुमा बास बस्ने गरेर आए हुन्छ हजुर यति बेला मैले उठाएको गजल थियो अर्जुन थापा चार पाला नौ गुल्मीमा रहनु मित्रको यो गजललाई तपाईँको माझमा उठाएको थिएँ निकै नै यो मिठो गजल थियो यो पनि तपाईँको माझमा मैले जोडेँ र यो गजलपछि केही मुक्तकहरू जोड्छु तर ती मुक्तकहरू जोड्नु पर्व केही प्रेरक भनाइहरू राख्छु वरिष्ठ मनोविद फुर्पा सिरिङ लामाजीको यो सात भनाइहरू तपाईँको माझमा प्रस्तुत गर्दैछु निकै नै मनछुने भनाइहरू रहेका छन् पहिलो भनाइ यस्तो छ जब आपत पर्छ सम्झनु अग्नि परीक्षा हुँदैछ स्कुलको परीक्षा जस्तो सजिलो हुँदैन जिन्दगीको परीक्षा घोकेर होइन सोचेर हल गर्नुपर्छ तर कहिले आत्तिनु हुँदैन दोस्रो भनाइ यस्तो छ दुःख भन्ने चिज सबैलाई पर्छ तर जो दुःखमा पनि मन सम्हालेर खुसी हुन खोज्छ त्यो जिन्दगीमा कहिले दुःखी हुनु पर्दैन तर कहिले आत्तिनु हुँदैन त्यसको लागि तेस्रो भनाइ यस्तो छ समय एउटा यस्तो इमान्दार वस्तु हो जो पर्खाउन लगाएर कहिले धोका दिँदैन एक दिन अवश्य आउँछ तर कहिले आत्तिनु हुँदैन चौथो भनाइ यस्तो छ जीवन पनि एक बगैँचा हो कहिले शरद जस्तै फुल फुल्छ कहिले वसन्त जस्तै हरियाली हुन्छ त कहिले शिशिर जस्तै ओइलिएर झर्छ अनि कहिले ग्रीष्म झैँ खडेरीको चपेटामा पर्छ तर कहिले आत्तिनु हुँदैन पाँचौँ भनाइ यस्तो छ खुसीको एउटा ढोका जब बन्द हुन्छ अर्को ढोका खुलेको हुन्छ तर अक्सर हामी बन्द ढोकातिर यति धेरै हेर्छौँ कि खुलेको ढोकातिर हाम्रो आँखा कहिले जाँदैन छैठौँ भनाइ यस्तो छ तपाईँको माझ मैले जोडिरहेको भनाइहरू चाहिँ फुर्पा सेरिङको हो जो वरिष्ठ मनोविद रहेका छन् छैठौँ भना यस्तो छ आत्मीयताको अँगालो मारेर अँगालो पछाडि छुडा घोप्नेहरूको पनि कमी छैन तर यहाँ पछाडि कुरा काट्नेको स्थान पनि पछाडि नै छ अगाडि आउने हिम्मत उनीहरूमा कहिले हुँदैन तर त्यसको लागि कहिले हात्तिनु हुँदैन अरे सातौँ भना यस्तो छ मृत्यु मानिससँग जन्मेदेखि नै पाहुना लगेर बस्छ र ऊ आयुलाई पनि आफूसँगै लिएर मात्रै फर्कन्छ ऊ सँगै बसुन्जेल बाँचिन्छ जब फर्कन्छ जीवन सकिन्छ मृत्यु मात्रै जीवनको अन्तिम सत्य हो अरू सब भ्रम हुन् बाँदा जतिसुकै शक्तिशाली छु भनेर घमण्ड गरेर अरूलाई तर्साए पनि श्वास र दिन सकेपछि त्यो खोक्रो शरीरले केही गर्न सक्दैन हजुर यति बेला तपाईँको माझमा मैले उठाएको सात भनाइ थिए वरिष्ठ मनोविद फुर्पा सेरिङ लामाको निकै नै मनछुने यी भनाइहरू तपाईँको माझमा मैले जोडिसकेपछि अब फेरि पनि केही मुक्त कलहरहरूलाई अगाडि बढाउन चाहन्छु त जे ठान्छस् त्यही म कहाँ ठान्छु मान्छु मान्न त म पनि देवी देवता मान्छु त जे ठान्छस् म त्यही कहाँ ठान्छु मान्छु मान्न त म पनि देवी देवता मान्छु जारे त जा आफ्नै मन्दिरमा जा जा रे त जा आफ्नै मन्दिरमा जा म मेरी आमाको सामुन्ने जान्छु म मेरी आमाको सामुन्ने जान्छु काशीराम बजगाई लम्की कैलालीमा रहन मित्रको यो मुक्तकलाई तपाईँको बाजा मैले जोडेको थिएँ यहाँ मुक्तकमा चाहिँ भगवान भनेर जुन हामी मन्दिरमा जान्छौँ त्यसको सट्टामा बरु म आफ्नै आमाको गाडी जान्छु आमा नै भगवान हुन् भन्न खोजिएको छ निकै नै राम्रो यो मुक्तक र अर्को मुक्तक पनि उठाउँछु न उडुसले चुस्छ न उप्याएले चुस्छ न उडुसले चुस्छ न उप्याएले चुस्छ जति रगत अचेल्यो दुनियाँले चुस्छ न उडुसले चुस्छ न उप्याएले चुस्छ जति रगत अचेल्यो दुनियाँले चुस्छ खोज शत्रु छन् वरिपरि तिम्रा खोज शत्रु छन् वरिपरि तिम्रा नत्र हेर फलामलाई आफ्नै खियाले चुस्छ नत्र हेर फलामलाई आफ्नै खियाले चुस्छ समुद्र कार्की विराटनगरमा रहने मित्रको यो मुक्तक रहेको थियो पक्कै पनि आजभोलि शत्रु खोज्न चाहिँ धेरै टाढा जानु पर्दैन आफ्नै वरिपरि भइरहेका हुन्छन् होइन यस्तै भाव यो मुक्तकमा थियो र यो मुक्तक पछि अर्को मुक्तक पनि उठाउँछु समय प्रतिकूल भइदियो या अनुकूल भइदियो समय प्रतिकूल भइदियो या अनुकूल भइदियो खै किन सधैँ आँखामा आँसुको मूल भइदियो समय प्रतिकूल भइदियो या अनुकूल भइदियो खै किन सधैँ आँखामा आँसुको मूल भइदियो जिन्दगी बदल्न थोरै खुसी मागे थिए तिर्छु भनी जिन्दगी बदल्न थोरै खुसी मागे थिए तिर्छु भनी बढेछ ब्याजर आज दोब्बर असुल भइदियो बढेछ ब्याजर आज दोब्बर असुल भइदियो मान्यता हुम गाईको यो मुक्तक रहेको थियो यो मुक्तक पछि फेरि पनि अर्को मुक्त उठाउँछु कोही सर्वस्व लुटी फरार भएका छन् कोही सर्वस्व लुटी फरार भएका छन् रत मुटुका भागहरूमा दरार भएका छन् कोही सर्वस्व लुटी फरार भएका छन् रत मुटुका भागहरूमा दरार भएका छन् हिजो स्थायी बनी बसेका मनहरू हिजो स्थायी बनी बसेका मनहरू आज प्रेम व्यापारमा करार भएका छन् आज प्रेम व्यापारमा करार भएका छन् माधव आचार्य दाङ हाल परदेशमा रहन मित्रको यो मुक्तकलाई तपाईँको माझ मैले भाषण गरेको थिएँ यसै मुक्तक सँगसँगै तपाईँको माझमा कार्यक्रममा पालो भएको छ गीतको हस् त यसै साङ्गीतिक सौगात सँगसँगै अब भने कार्यक्रमबाट हामी छुटिएर जानुपर्ने बेला भइ नै सकेको छ कार्यक्रमको समय लगभग सकिन थालि नै सकेको छ अब हामी तपाईँको माझबाट बिदा भएर जानुपर्ने हुन्छ कार्यक्रम कस्तो लाग्यो पत्रचारका लागि हाम्रो ठेगाना हो कार्यक्रम सङ्गीत सरगम रेडियो गुरुबाबा एफएम 106.4 मेगाहर्ज बाँसगढी बर्दिया यदि यहाँहरूले इमेल चलाउनुहुन्छ भने मलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेलका लागि ठेगाना lukras.viswakarma@ @sangeetsargam@gmail.com र यदि फेसबुक यहाँहरूले युज गर्नुहुन्छ भने facebook.com/sangeetsargamgfm यो सर्च गर्नुहोला, अथवा सर्चमा गएर सङ्गीत सरगम मात्रै सर्च गर्नुभयो भने हाम्रो पेज यहाँहरूले भेटाउन सक्नुहुनेछ। र यतिसम्म कार्यक्रम सुन्नुभएको तपाईँ सबैलाई धेरै धेरै धन्यवाद छ, र धन्यवाद प्रविधि कक्षमा साथ दिनुभएकोमा गौरी शङ्करजीलाई पनि, र धन्यवाद कार्यक्रमलाई ब्लगमा राखेर साथ दिनुभएकोमा रामसेन श्रेष्ठजीलाई पनि। र आजको यस अङ्कबाट भने तपाईँको माझबाट म लोकराज विश्वकर्मा पनि बिदा हुन चाहन्छु, र जाँदा जाँदै तपाईँको सुन्दर सपनी र मिठो निद्राको कामना गर्न चाहन्छु। यो रात चिप्पिँदैछ, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला भन्दै म जान्छु। अर्को हप्ता तपाईँसँग यसरी नै आउनेछु नि। हस् त, नमस्कार, शुभरात्री, शुभ साता।
के भनेको तिमीले छाया हुँ म तिम्रै छोडी कहाँ जानु, के भनेको तिमीले छाया हुँ म तिम्रै छोडी कहाँ जानु, तिमीलाई मेरो माया अर्पण गरे
तिमीलाई जीवन समर्पण
गरे, हो संयोजन पाउन सकिन्छ सकिन्न, यो जुनी त तिमीलाई नै भयो, लाग्छ तिम्रै माया छुट्नु परे मरिदन सुनी, ए संसारमा सबभन्दा लाग्छ तिम्रै माया छुट्नु परे मरिदन सुनी,
नभन न त्यसरी मुटु हाम्रो एउटै हो, तिमी मरे मर्छु म पनि, ए नभन न त्यसरी मुटु हाम्रो एउटै हो, तिमी मरे मर्छु म पनि,
तिमीलाई मेरो माया अर्पण गरे
तिमीलाई जीवन समर्पण गरे, हो संयोजन पाउन सकिन्छ सकिन्न, यो जुनी सहजै नै भयो,
हो एकै जुनी बाँचु मिठो माया साँचु, किन चाहियो संयोजन त्यो, किन चाहियो संयोजन त्यो।